This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
जागलम का चम कहे नौजवान हो यो धुन सुनिसकेपछि श्रोताहरू तपाईलाई हामीले भनिरहनु पर्दैन अब एक घण्टा तपाईका साथमा हामी आइसकेका छौं युवा संसार कार्यक्रम लिएर म इन्द्र र साथमा विकास आज डिसेम्बर 8 तारिक 2013 साल आइतबार तपाईलाई भनिरहनु पर्दैन आइतबारको 5:30 बजे तपाईको रेडियो सेटमा हामी सधैँ चाहिँ आउने गर्छौं मंसिर 23 गते 2070 साल षष्ठी तिथि परेको छ हिजो मात्र विवाह पञ्चमी परेको थियो अबको दुई दिन पछाडि हामी ह्युमन राइट्स डे अन्तर्राष्ट्रिय मानवाधिकार दिवस पनि मनाउँदैछौँ तपाईँ अहिले रेडियो एडेड 101.5 मेगाहर्जको तरङ्गमा युवा संसार कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई अनलाइन मार्फत radio.adelaide.edu.au मार्फत संसारभर लाइभ सुन्न सक्नुहुनेछ तपाईँले फुर्सदको बेला अहिले सुन्न भ्याउनु भएन भने फुर्सदको बेला युवासंसार.com ipajournal.com त्यसपछि आइट्युन्समा पनि तपाईँले सुन्न सक्नुहुनेछ हामीलाई सम्पर्क गर्ने ठेगाना युवा संसार तपाईँले फेसबुकमा गएर पनि मेसेज गर्न सक्नुहुन्छ युवा.संसार@hotmail.com पनि हामीलाई तपाईँका प्रतिक्रिया सुझाव र जानकारीहरू पठाउन सक्नुहुनेछ आज हामीसँग कार्यक्रममा विशेष सामग्री रहेका छन् गतिविधि र साङ्गीतिक प्रस्तुति त सदा चाहिँ छँदैछन् भने आज हामीले विशेष रूपमा इन्सपिरेसन स्टोरी अन्तर्गत एकजना विशेष व्यक्तित्वको बारेमा चर्चा परिचर्चा गर्नेछौँ केही दिन अघि मात्र उहाँले यो संसार छोडेर गइसक्नुभएको छ तिनै महापुरुष मण्डेलाको बारेमा हामी चर्चा गर्नेछौँ इन्सपिरेसन स्टोरी अन्तर्गत हामीसँग त्यो बाहेक सायद अब स्कुल छुट्टी भयो कामको पनि बिदा हुन लागेछ होइन छुट्टी मनाउन लागि विशेष ठाउँमा जानको लागि हामी तपाईँलाई गन्तव्यको बारेमा पनि जानकारी दिने प्रयास गर्नेछौँ त्यसपछि विकास अर्को के छ हाम्रो
हामीसँग त्यस पछाडि हामीले अघि नै भनिहाल्यौँ छुट्टी मनाउनको लागि ट्राभल डेस्टिनेसन भनेर हामीले एउटा विशेष गन्तव्य स्थलको बारेमा जानकारी पनि तपाईँहरूलाई दिने नै छौँ र हामीसँग यदि समय रहेको खण्डमा हामी तपाईँहरूलाई एकजना नेपाली भाषा हामी तेस्रो मुलुकमा पुनर्वास भइसकेका नेपालीहरूको लागि नेपाली भाषा जान्न र सिक्नको लागि कतिको जरुरी छ भन्ने विषयमा पनि तपाईँहरूलाई हामी जानकारी गराउनेछौँ
श्रोताहरू यति धेरै हामीले बोलिहाल्यौँ जानकारीहरू अब क्रमशः आउने नै छन् सुरु गर्छौँ हामी गतिविधिबाट सदा चाहिँ विकास सुरु गर्दैछ
हजुर मेरो हातमा रहेको छ भुटानमा सरकारले ग्रामीण भेगका जनतालाई प्रति महिना 100 युनिट विद्युत सित्तैमा दिने घोषणा गरेपछि भुटान पावर कर्पोरेसनको आय स्रोत घटेको छ गत महिना टासीगाङ जिल्लाबाट हुने आयमा 80% गिरावट आएको सरकारी मुखपत्र क्युन्छेलले जनाएको छ सो जिल्लाबाट मात्र कम्पनीलाई 20 लाख घाटा लागेको छ सत्तारूढ दल पिपल्स डेमोक्रेटिक पार्टीले चुनाव प्रचारका बेला ग्रामीण क्षेत्रमा बस्ने सबै जनतालाई सित्तैमा बिजुली उपलब्ध गराउने आश्वासन बाँडेको थियो तर सॉमिल्स स्कूल्स गवर्नमेंट अफिसेस र अन्य क्षेत्रका उपभोक्ताबाट बढी उठाएको कारण समग्रमा कम्पनीले त्यति धेरै घाटा बिहोर्नु नपर्ने देखिएको छ
संसदीय चुनावपछि एकाएक राष्ट्रिय राजनीतिबाट हराएका पूर्व प्रधानमन्त्री जिग्मे वाइथिनले पहिलोचोटि सार्वजनिक कार्यक्रममा देखिएका छन् यो साता उनको पार्टी ड्रुक फुन्सुम छोकपाको विशेष भेलामा उनी सरिक भए सो भेलामा जिग्मे वाइथिनले पार्टी प्रमुखबाट दिएको राजीनामा स्वीकृत गर्यो भेलालाई सम्बोधन गर्दै उनले एउटै व्यक्ति सधैँ पार्टी प्रमुख रहनु प्रजातन्त्रको हितमा नहुने हुँदा आफूले राजीनामा दिएको बताए उनले बुढेसकालको जिन्दगी आरामले बिताउन चाहेको बताए भेलाले विपक्षी दलका नेता समेत रहेका डाक्टर पेमा ज्याम्सोलाई पार्टी प्रमुखको रूपमा निर्वाचित गरेको छ त्यस्तै वाङदी नर्बु उगेन वाङदी र किङ्गा छिरिङ पार्टी का उपप्रमुखको रूपमा निर्वाचित भएका छन्
अमेरिकाको न्यू हेम्सर राज्यको सेन्ट एन्सल्म कलेजका विद्यार्थीले त्यहाँको जेनरल कोर्टलाई भुटानी शरणार्थीको स्वदेश फिर्तीलाई सघाउ पुर्याउन युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ स्टेटको नाममा आदेश जारी गर्न अपील गरेका छन् उनीहरूले 4 महिना लामो अध्ययनपछि भुटानी शरणार्थीको पक्षमा मुद्दा लड्ने निर्णय गरेको भुटान समाचार सेवाले जनाएको छ अध्ययनपछि उनीहरूको निचोड छ अमेरिकी कानून अनुसार भुटानी शरणार्थीले अमेरिकामै बस्ने वा भुटान फर्कने भन्ने अधिकार पाउनुपर्छ हाल अमेरिकामा झन्डै 80,000 भुटानी पुनर्स्थापित भइसकेका छन्
एघारौं पञ्चवर्षीय योजनाको पहिलो वर्ष सकिन लाग्दा समेत भारतले कबुल गरेको अनुदान रकम निकासा नगरेपछि भुटानी अर्थमन्त्री नाम्गे दोर्जी बिन्ती बिसाउन भारत पुगेको समाचार भुटान न्यूज नेटवर्कले छापेको छ। उनले भारतीय अर्थमन्त्री पी चिदम्बरमलाई भेटेर रकम चाँडै निकासा गर्न अनुरोध गरे। हालसम्म भारतले कबुल गरेको 45 अर्ब मध्ये 42 करोड मात्र निकासा गरेको छ। चिदम्बरमले भारत सरकारले थप रकम चाँडै निकासा गर्ने आश्वासन दिएका छन्।
गल्फ देशहरूको विकास र समृद्धिका लागि युवाहरूको सहभागिता थप अरू मजबुत बनाउने उद्देश्यका साथ रियादमा हालै आयोजित युवा सम्मेलन सकिएको छ। गत साल बहराइनमा भएको सम्मेलनको घोषणालाई कसरी लागू गर्ने भन्ने विषयमा यो सालको सम्मेलन केन्द्रित थियो। बहराइनमा भएको गल्फ कन्ट्रीज सम्मेलनले शान्ति र समृद्धिका लागि ह्युमेन रिसोर्सेस अत्यावश्यक रहेको निचोड निकालेको थियो। गल्फ कन्ट्रीजका झन्डै 700 युवाले यो सम्मेलनमा भाग लिएका थिए। गल्फ कन्ट्रीजको कुल जनसङ्ख्याको आधाभन्दा बढी युवाहरू छन्।
बेलायतको वेलिङटन शहरमा राज्य सञ्चालनमा युवा सहभागिता बढाउन टाउन काउन्सिल जस्तै गरी युथ काउन्सिल पनि खडा गरिएको छ। काउन्सिलको विकास गर्न वा हेर्न चाहने युवाले सो युथ काउन्सिल मार्फत राज्य सञ्चालनमा सहभागी हुन पाउनेछन्। रिभाइभ युथ र वेलिङटन टाउन काउन्सिलको संयुक्त प्रयासमा यो अभियान सुरु गरिएको हो। यस अभियानले युवालाई आफ्नो चासो र चिन्ताको क्षेत्रमा सहभागिता जनाउने अनि ती क्षेत्रमा देखा परेका समस्याको समाधान खोज्न आवश्यक सिप र क्षमता विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। युथ काउन्सिलको बैठक हरेक 15 दिनमा बस्नेछ। अमेरिकाको मिचिगन स्थित हल्सडेल फर्स्ट युनाइटेड मेथोडिस्ट चर्चका युवाहरूले घरबारविहीन युवाहरूबारे जनचेतना जगाउने कामलाई तीव्रता दिएका छन्। मिशन इन द बक्स नाम दिएको सो अभियानको 6 संस्करणमा उनीहरूले झुप्रो घरमा रात बिताए। यसले घरबारविहीन युवाहरूले भोग्नुपर्ने पीडाबारे बुझ्न उनीहरूलाई सहज हुनेछ। यो समूहले 2008 नै यस्ता विविध कार्यक्रम मार्फत विश्वमा युवाहरूले भोग्नु परेका भोकमारी र घरबारविहीनताका बारे जनचेतना जगाउँदै आएको छ। झुप्रोमा सुतेका ती युवाहरूले राति नै हावा पानीले झुप्रो उडाएपछि झन समस्या भोग्नु परेको थियो। एक रातको अनुभवले वास्तविक घरबारविहीनहरूको पीडालाई उजागर त गर्दैन, तर पनि सुख सयलमा बसेका ती युवाले गरिबहरूको पीडा केही अंशम बुझ्ने मौका पाउनेछन् अनि घरबारविहीनहरूको पक्षमा आवाज उठाउने सघाउनेछन्।
डान्स ड्रामा र म्युजिकमा युवा सहभागिता बढाउन यही साता भारतको राजधानी नयाँ दिल्लीमा युथ फेस्टिभल सम्पन्न भएको छ। 6 दिने महोत्सवमा देशभरबाट आएका युवाहरूले विविध विधामा आफ्ना कला प्रदर्शन गरेका थिए। संगीत, नृत्य र नाटकका साथै युवाहरूले चित्रकलाको पनि प्रदर्शन गरेका थिए। संगीतमा रुचि राख्ने कैयन युवा ब्यान्डहरू देशभरबाट दिल्ली आइपुगेका थिए।
श्रोताहरू, आजका लागि युवा गतिविधि अथवा भुटान र युवा सम्बन्धी गतिविधि यति नै। अर्को सत्ता हामी संसारभर युवाहरूले के गरिरहेका छन् तपाईँलाई जानकारी लिएर आउनेछौँ। भुटान र भुटानीसँग सम्बन्धी समाचारहरू पनि लिएर आउनेछौँ। अब भने गीत सङ्गीतको पालो आएको छ। विकास, कुन बजाउन लागेछ?
हजुर, अब मेरो हामी सङ्गीत सङ्गीतको पालो आएको छ। म हामीसँग मन्जु पन्तको मिठो स्वरमा सजिएको गीत हाँस्नलाई ओठ खोली भन्ने तयारी अवस्थामा रहिरहेको छ। तपाईँहरूलाई यस गीतबाट मनोरञ्जन दिन चाहन्छु, सुन्नुहोला।
बाँकेका छन् यस कहाँगले गहिराईसम्म भूगोलको अन्तर्मुटुसम्म मस्तिष्कसम्म चेतनासम्म विश्वमूर्छना हो मण्डेला रङ्गी चेतना हो मण्डेला मण्डेला
नेपाली साहित्यका एकजना उदयमान तारा आभासले शब्द सङ्गीत र रचना दिनुभएको यो निकै मिठो निकै भावुक गीत तपाईँलाई हामीले प्रस्तुत गऱ्यौँ आज. यसको उद्देश्य हामीले भर्खरै देवासन हुनुभएका विश्वकै एकजना महान व्यक्तित्व नेल्सन मण्डेलाको बारेमा जानकारी दिने प्रयास गर्दैछौँ. विकास, नेल्सन मण्डेला भन्दा कस्तो आउँछ दिमागमा, कस्तो इमेज आउँछ तिमीलाई?
नेल्सन मण्डेला भन्ने बित्तिकै एकजना शान्ति र प्रजातन्त्र र अधिकारको लागि लड्ने एकजना वीर योद्धाको योद्धा हुन् भनेर चाहिँ दिमागमा आउने गर्छ मलाई चाहिँ.
इन्ट्रेस्टिङ, शान्तिको पक्षमा उहाँको यो भन्न आइकनको रूपमा लिइन्छ होइन, अफ्रिका महादेशमै शान्ति बहाली गर्न अथवा समानताको पक्षमा लड्ने. तर उहाँको जन्मदाको नाम चाहिँ रोहिलाला,
बेग्लै पुरा छ है,
रोहिलाला मण्डेला हो. रोहिलाला त्यहाँको स्थानीय भाषामा रोहिलालाको अर्थ चाहिँ फेरि अर्कै हुन्छ है, ट्रबल मेकर भनौँ न होइन, समस्या सिर्जना गर्ने भन्ने खालको अर्थ लाग्छ रोहिलाला.
समस्या सृजना गर्ने, समस्या समाधान होइन सृजना गर्ने है,
त्यसको अर्थ चाहिँ त्यस्तो लाग्दो रहेछ. तर इन्ट्रेस्टिङ, उहाँको नेल्सन नाम चाहिँ पछि चर्चमा उहाँ जान थाल्नु भएपछि चर्चको पादरीले उहाँलाई दिएको नाम नेल्सन, र नेल्सन मण्डेला उहाँ अहिले त्यो त्यही नामले फेमस हुनुहुन्छ होइन. उहाँको जन्म चाहिँ 18 जुलाई 1918 भएको रहेछ. कहाँ भएको? साउथ अफ्रिकामा, साउथ अफ्रिका एउटा उमाटु भन्ने भिलेजमा है, निकै गाउँमा, अहिलेको चाहिँ केप प्रोभिन्स त्यसको उमाटु भन्ने गाउँमा जन्म भएको. उहाँ चाहिँ एकजना के भन्ने रोयल फ्यामिली कहीँ भन्न सन्तानको रूपमा जन्म भएको. उहाँको ग्रेट ग्रान्ड फादर चाहिँ त्यहाँको नुवेङ्कुका भन्ने क्षेत्रको चाहिँ स्थानीय राजा जस्तो,
स्थानीय राजा जस्तो,
रजौटा जस्तो भन्नु नि, राजा रजौटा जस्तो भएर बसेको मान्छे. उसले चाहिँ एकजना आफ्नो जातिभन्दा अलिकति फरक जातिको महिलासँग विवाह गरेपछि जन्मेका नेल्सन मण्डेलाको बाउलाई चाहिँ राजगद्दी उत्तराधिकारी बनाउन नमिल्ने भएकोले गर्दाखेरि चाहिँ ऊ राजगद्दी उत्तराधिकारीबाट वञ्चित भएको बाहिर आएको रोयल फ्यामिलीभन्दा अलिकति बाहिर निक्ले रोयल फ्यामिली मेम्बर्स हो तर राजा हुन नपाउने त्यो क्षेत्रमा बस्ने खालको भएपछि त्यसपछि रोयल फ्यामिलीको मेम्बर बाउ र छोराको पालीमा चाहिँ कतिसम्म भएछ भन्दाखेरि उहाँको करिब करिब रोयल फ्यामिली छिन्न भिन्न भइसकेको अवस्था रहेछ र ऊ चाहिँ फ्यामिलीबाट धेरै टाढा होइन निक्लिसक्ने त्यहाँबाट निक्लिसकेको र उहाँको के भन्नु धेरै परिवार भएकोले गर्दाखेरि सुरुमा बहिनीहरूसँग बसेर होइन दिदी बहिनीहरूसँग अर्कै ठाउँमा बसेर उहाँले शिक्षा आर्जन गर्नुभएछ होइन त्यसपछि किन भन्दाखेरि छिन्न भिन्न कसरी भयो परिवार भन्दाखेरि चाहिँ उहाँको बाउ हजुरबाउ सबैलाई चाहिँ त्यहाँ चाहिँ त्यतिखेर चाहिँ सेताहरूको
अङ्ग्रेजहरूको शासन थियो चलिसकेको थियो
होइन उनीहरूलाई चाहिँ करप्सन चार्जेस भ्रष्टाचार गरेका आरोप लगाएर चाहिँ हटाएको छ बिस्तारै काला हटाउने अभियान थियो त्यतिखेर अनि नेल्सन मण्डेलाका बाउ बाजेहरूलाई पनि जागिरबाट त्यतिकै हटाएपछि खाना पिउन केही पनि अवस्था भएन
उच्च पदहरूबाट चाहिँ काला रङ्ग भएका मानिसहरूलाई चाहिँ हटाउने
अभियान अन्तर्गत उहाँलाई हटाइदियो होइन त्यसपछि खाना पिउन केही नभएपछि चाहिँ बाँच्ने अवस्था केही नभएपछि चाहिँ मण्डलाले चाहिँ आफ्ना दिदीहरूको शरणमा गएर दिदीहरूसँग बसे र हुर्के गर्छन् होइन क्युनु भन्ने सहरमा र दिदीहरूकै सहयोगमा चाहिँ त्यहाँको एउटा मेथोडिस्ट चर्च अथवा क्रिस्चियनहरूको मेथोडिस्ट ग्रुप अन्तर्गत चर्च त्यो चर्चमा शिक्षा आर्जन गर्न सक्नु सुरु गर्नुभएछ शिक्षाको उद्देश्य के थियो भन्दाखेरि चाहिँ त्यो भन्न नेल्सन मण्डेलाको हजुरबाले सञ्चालन गरेको त्यो राजगद्दी जुन थियो राज्यमा उनीहरूको परिवार छिन्न भिन्न भए पनि त्यहाँनिर रिजेन्ट भन्नु राजा नभएकोलाई रिजेन्ट राखेर काम गरिन्छ नि
उत्तराधिकारी जस्तो पनि नभनौँ राजाको बदलीमा
राजाको बदलीमा कार्य सञ्चालन गर्ने राज्य सञ्चालन गर्ने एउटा अभिभार लिएर बसेको हेड अफ द स्टेट होइन थेम्बु भन्ने ठाउँ हो त्यो चाहिँ र त्यहाँ चाहिँ अर्को एकजना व्यक्तिलाई चाहिँ रिजेन्टको रूपमा त्यतिकै राखिछोडेको गर्छ किनभने त्यहाँको कम्युनिटीले चाहिँ सायद लङ टर्ममा फ्यामिली मेम्बर फेरि राजा बन्नु
युनियन हुने हो कि त भन्ने
खालको हिसाबले त्यो राखेको रहेछ र नेल्सन मण्डेलाको उद्देश्य त राजा हुने अवस्थै थिएन किनभने उहाँ त परिवारबाट भन्नु राजगद्दी उत्तराधिकारीबाट बाहिर निक्लिसक्नु भएको थियो तर उहाँको अधिकार कतिसम्म रहने थियो रहेछ भन्दाखेरि त्यो त्यहाँ राजा कोही भइदियो भने उसको काउन्सिलरसम्म हुन पाउने सल्लाहकारसम्म हुन पाउने
किनकि उनले त अर्का आफ्नो जुन पुर्ख्यौली जुन जात जाति एउटा भनौँ न परिवारसँग मिल्ने जाति भन्दाखेरि बेग्लो जातिसँग विवाह गर्नुभएको थियो
त्यसपछि चाहिँ अब पढ्दै जाँदाखेरि चाहिँ के भयो भन्दाखेरि रोयल फ्यामिलीकै रेखदेख अथवा जाने रोयल प्यालेस थियो त्यहाँनिर रिजेन्ट जो थियो उसको उसकै रेखदेखमा चाहिँ लगेर दिदीले छोडिदिएको रहेछ पढाइको लागि होइन र त्यो रिजेन्टकै सपोर्टमा चाहिँ उहाँले पढ्नुभएछ होइन र ब्याचलर्स पढ्दै गर्दाखेरि चाहिँ त्यो चाहिँ फोर्ट हेरे विश्वविद्यालयमा चाहिँ बिए पढ्दा पढ्दै उहाँले चाहिँ ड्रामा र डान्सेसमा धेरै अनुभव लिनुभएछ ड्रामाहरू खेल्नुभएछ डान्सहरू पर्फर्म गर्नुभएछ उहाँ फुटबलर पनि एकदम त्यहाँको त्यतिखेरको निकै चर्चित फुटबलर त्यो एरियाको अनि म्याराथन होइन दौडधुपमा पनि उहाँको निकै अग्रसर रहेछ स्कुल लेभलमा युनिभर्सिटी लेभलमा उहाँ निकै अग्रसर हुनुहुन्छ र 1940 चाहिँ उहाँ विश्वविद्यालयमा पढ्दाखेरिसम्म उहाँको सङ्गत चाहिँ एएनसी अफ्रिकन नेसनल कङ्ग्रेसका ती एक्टिभिस्टहरू हुन्छन् नि आन्दोलनकारीहरूसँग चिनजान परिचय भए पनि उहाँ आन्दोलनबाट पाखा बस्नुभएको
विद्यार्थी जीवन
होइन पाखा बस्नुभएको उहाँले आन्दोलनलाई छुन चाहनु भएन बाहिर बाहिरै बस्नुभयो होइन त्यति किन भन्दाखेरि त्यो बेला चाहिँ अफ्रिकामा चलेको अफ्रिकन नेसनल कङ्ग्रेसको आन्दोलनलाई चाहिँ त्यहाँको शासनले कम्युनिस्ट भनेर के भन्नु ट्याग लगाएको थियो त्यतिखेर चाहिँ कम्युनिस्टलाई जसै गएर हुन्छ संसारबाट सिध्याउनु पर्छ भन्ने एउटा अभियान थियो
कम्युनिस्टहरूलाई अब त्यतिखेरको त्यो अवस्थामा कम्युनिस्टहरू सबैप्रति दुश्मन भइरहेको अवस्था
त्यसले गर्दाखेरि त्यो के भन्नु राज्यसँग चाहिँ आफ्नो दुश्मनी बढी हुन्छ कि भन्ने त्यो हिसाबले चाहिँ नेल्सन मण्डेलाले त्यतिखेर भनौँ न आन्दोलनमा भाग लिन चाहनु भएन पाखै बस्नुभयो होइन त्यसपछि स्कुल सकेर घर फर्किने बेलामा चाहिँ के भयो युनि सकेर घर फर्किने बेलामा चाहिँ के भएछ त भन्दाखेरि चाहिँ उहाँको विवाहको तयारी गरिदिएको रहेछ
उहाँलाई थाहा नभइकन
थाहा नभइकन थाहा नभइकन उहाँको बिहारी तयारी भएछ उनलाई मन परेन उहाँ त्यो चाहिँ होइन त्यसपछि ऊ र एकजना दुईजना साथी चाहिँ त्यहाँबाट भागेछन् दुईजनाको बिहाको तयारी भएको रहेछ त्यो गाउँ छोडेर भागेछन्
विवाहबाट जोगिनको लागि विवाहबाट इन्ट्रेस्ट थिएन उहाँको देखेर
होइन त्यो विवाहबाट भागेछन् त्यसपछि क्विन्स टाउनमा गएर चाहिँ गाई गोठाला गएर बसेछन्
रोचकिलो रहेछ है
होइन गाई अब किनभने जागिर केही पनि छैन भर्खर स्कुल सकेर कसैले चिन्दैन अब के गर्ने त बाँच्नु पर गाई गोठालो भएर बसेछ तर परम्परा कस्तो भने गाई गोठालो हुन आउनलाई पनि घरबाट भागेको कोही छ भने त्यस्तालाई गाई गोठालो नराख्दो रहेछ त्यो घरबाट भागेको भन्ने कुरो त्यो मान्छेले जब थाहा पायो जागिरबाट निकाल्दैछ गोठालोबाट
ए गाई गोठालोबाट पनि जागिरबाट निकाल्दियो घरबाट भागेको भनेर थाहा भएपछि
अच्छा अब समस्या भयो केही नलागेपछि चाहिँ त्यहाँको स्थानीय साथीहरूसँग गफ गफ हुँदा हुँदै अफ्रिकन नेसनल काङ्ग्रेसकै कार्यकर्तासँग चिनजान परिचय भएछ र अफ्रिकन नेसनल काङ्ग्रेसको कार्यकर्ताले नै कुनै एकजना चिनेको साथीको फर्ममा ल फर्ममा चाहिँ जागिर दिलाइदिएछ क्लर्कको रूपमा
किनभने उनको योग्यता त अगाडि नै थियो राम्रो उनले के अरे
ल पढेको होइन त्यसले गर्दा अब त्यसपछि चाहिँ उहाँको सम्बन्ध बिस्तारै विकास भयो पार्टीसँग किनभने ल फर्ममा काम गर्ने व्यक्ति पनि पार्टीको भन्न सपोर्टरको रूपमा रहेछ अनि बिस्तारै भन्न घुलमिल हुन थाल्यो
पार्टीतिर झुकाव हुन थाल्यो
र केही बिचमा उहाँले अर्को युनिभर्समा फेरि पढ्नको लागि भन्न सुरु गर्दाखेरि चाहिँ राति राति मात्रै पढ्ने दिउँसो चाहिँ डिस्टेन्स एजुकेसन राति पढ्ने दिउँसो काम गर्ने त्यसरी पढ्नु भएको रहेछ र अर्को युनिभर्सिटीमा पढ्न सुरु गर्दाखेरि उहाँले प्रत्यक्ष रूपमा रेसिजम त्यहाँ देख्नु भएछ जस कसैले चाहिँ विभेद गरिन्छ भन्ने कुरो
थालेपछि थाहा भयो कसरी विभेद छ भन्ने
विभेद जस्तै भनौँ स्कुलमा पनि युनिमा पनि ब्रिटिस भन युरोपियन त्यसपछि इन्डियन विद्यार्थीहरूलाई चाहिँ अर्कै तरिकाले हेर्ने त्यहाँनिर व्यवहार गरिदिने होइन अनि त्यहाँको लोकल अफ्रिकनहरूलाई चाहिँ अर्कै व्यवहार
जनजातिहरूलाई नै चाहिँ राम्रो व्यवहार नगर्ने
होइन त्यस्तो खालको देखेपछि अब मैले काम गर्नुपर्ने रहेछ यसको विरोधमा भन्ने खालको उहाँको खुन त्यतिखेर तात्यो
त्यतिखेर चाहिँ महसुस भयो
र त्यसपछि चाहिँ एएनसी युथ लिग भनेर चाहिँ 1943 उहाँले अभियान सुरु गर्नुभएको रहेछ
एएनसी
अफ्रिकन नेसनल युथ कङ्ग्रेस कङ्ग्रेसको युथ विङ भनेर चाहिँ सुरु गर्नुभएको रहेछ र 1944 चाहिँ त्यतिखेरको एएनसीको प्रमुखलाई भेटेर एएनसी नेसनल युथको फर्मालिटी पुरा गरेर उहाँ एकजना एक्जिक्युटिभ कमिटीको रूपमा पोलिटिकल पार्टीको सुरु अथवा पोलिटिकल उहाँको अभियान पोलिटिकल पार्टीको अभियान उहाँले सुरु गर्नुभयो सदस्यको रूपमा होइन त्यसपछि बिचमा धेरै यताउता भयो होइन उहाँले चाहिँ शान्तिपूर्ण रूपमा त्यो परिवर्तनको लागि धेरै प्रयास गर्नुभयो त्यो नसकेपछि चाहिँ कालाहरूलाई जसरी हेपिएको थियो त्यहाँनिर त्यसको विरुद्ध शान्तिपूर्ण तरिकाले चाहिँ यो
सम्भव
देखिएन अब क्रान्ति नै गर्नुपर्छ यहाँनिर आम स्ट्रगल नै गर्नुपर्छ भन्ने हिसाबले चाहिँ अर्कै एउटा समूह गठन गरिदिनु भयो उहाँले
आफ्नो पहिला भइरहेको सङ्गठनलाई छोडेर एउटा आम स्ट्रगलको लागि बेग्लो सङ्गठनको
तयारी गर्नुभयो त्यसको लागि चाहिँ तयारी स्वरूप उहाँले चाहिँ जस्तै भनौँ यहाँ के छ भन्दाखेरि साउथ अफ्रिकन इन्डियन कङ्ग्रेस कलर्ड पिपल्स कङ्ग्रेस साउथ अफ्रिकन कङ्ग्रेस अफ ट्रेड युनियन्स कङ्ग्रेस अफ डेमोक्रेट्स र एएनसी सबैलाई चाहिँ भेला गरेर एउटा कङ्ग्रेस अफ पिपल भन्ने समूह गठन गर्नुभयो र त्यहाँनिर प्रस्ताव राख्नुभयो हामीले यो चाहिँ आम स्ट्रगलको लागि तयारी गर्नुपर्छ भनेर होइन तर त्यो प्रस्ताव पारित भएर बाहिर आउन नपाउँदै उहाँलाई ब्यान गरियो पब्लिक एपिरियन्स उहाँको दिएन
पर्मिसन दिएन
उहाँले चाहिँ सार्वजनिक रूपमा देखा पर्नु भएन अब
देखा पर्नु भएन पार्टीको क्रियाकलापहरू गर्न निषेध गरियो
त्यसपछि अन्डरग्राउन्ड बस्नुपर्ने आवश्यकतै भयो होइन त्यस अनुसार उहाँले चाहिँ अफ्रिकाका धेरै अफ्रिका होइन युरोप र एसियाको धेरै देशहरू घुम्नुभयो होइन जस्तो भने इजिप्ट जानुभयो एसियातिर होइन त्यसपछि मोरक्को माली अरू देशहरू लाइबेरिया होइन त्यस यहाँ घुम्दै धेरै देशहरू घुम्नु उहाँले र आर्म्स स्ट्रगलको लागि तयारी सुरु गर्नुभयो
अच्छा त्यतिखेरसम्ममा आर्म्स स्ट्रगल भइहालेको थिएन
है यो 1940सको एन्डिङतिरको कुरो त्यसै उहाँले चाहिँ यसरी देश विभिन्न देशहरू घुम्दै घुम्दै जानुभयो र चाइनासँग पनि बा सपोर्ट माग्नुपर्छ कि भन्ने खालको कुरो भएको थियो तर उहाँले उहाँ गएको 5 तारिक December 5 उहाँको देहान्त भयो. त्योभन्दा अगाडिसम्म चाहिँ उहाँलाई कम्युनिस्ट पार्टीको सदस्य हो भनेर कहिले पनि भनिएको थिएन, त्यो डिनाई गरेको थियो. तर उहाँको देहान्त भएको दिन चाहिँ उहाँ कम्युनिस्ट पार्टीको सदस्य पनि हुनुहुन्थ्यो कुनै ताका भनेर चाहिँ एक्सेप्ट गरिएको छ. यो आम स्ट्रगलको अवधिमा उहाँले चाहिँ कम्युनिस्ट पार्टीको एक्जिक्युटिभ कमिटीको मेम्बरको हिसाबले क्याम्पेन गर्नुभएको थियो कम्युनिस्ट राष्ट्रहरूमा घुमेर, आर्थिक सहयोग, त्यो वेपनरी सहयोग होइन, त्यो हात हतियारको.
भनेपछि त्यतिखेर जतिखेर उहाँले त्यो आर्मी स्ट्रगलको लागि एउटा संगठन गठन गर्नुभयो, त्यो संगठनको कार्य दिशा चाहिँ लगभग कम्युनिस्ट सिद्धान्तसँग मिल्दोजुल्दो थियो.
कम्युनिस्ट सिद्धान्तसँग मिल्दोजुल्दो थिएन
थिएन
कम्युनिस्ट पार्टीसँग सम्बन्ध थियो,
सहकार्य गर्नुभयो,
सहकार्य गर्नु. तर उहाँको उद्देश्य कम्युनिस्टहरूलाई समेट्नु भयो. र उद्देश्य चाहिँ के थियो भन्दाखेरि चाहिँ साउथ अफ्रिकाबाट जसरी हुन्छ गोरालाई खेदाउने,
हजुर, गरिबी मात्र हटाउने नभएर एउटा वृहत उहाँको चाहिँ एउटा सिद्धान्त थियो. गोराहरूलाई जातीय समानता रङ्गभेद विरोधमा चाहिँ उहाँको मूल एउटा सिद्धान्त चाहिँ त्यो थियो.
जसरी हुन्छ साउथ अफ्रिका चाहिँ कालाहरूले पनि रुल गर्नुपर्छ, गोराले मात्र रुल गर्न साध्य हुँदैन भन्ने खालको, त्यो उद्देश्यको साथ चाहिँ कम्युनिस्टहरूसँग पनि हात लिएर सँगै काम गर्नुभयो होइन. अब यसबीचमा धेरै कथाहरू छन् भनेर साध्य छैन होइन, कति छन् कथा नेल्सन मण्डेलाको बारेमा हामीले भनेर सकिँदैन उहाँले गर्नुभएको कृतिहरू. उहाँलाई कम्युनिस्ट आन्दोलनमा सुरु भएपछि उहाँलाई त्यो भन्न त्यस विरोधी काम गरेको आरोपमा चाहिँ जेल सजाय सुरु भयो. र उहाँले विभिन्न वर्षमा गएर 1962 पक्रिँदै छोड्दै विभिन्न अवस्थामा गएर 27 जेल बस्नुभयो.
ए, उहाँको जेल जीवन एकरो समातेपछि एकैचोटि 27 जी होइन रहेछ क्या?
27 एकरो होइन, बिचमा तर लामो समयसम्म छुट्नु भएको छैन.
पछाडिको समयमा चाहिँ धेरै वर्ष पछाडि जेलमा बस्नुभयो, सुरुमा चाहिँ फेरि छोड्दै
पक्रिँदै छोड्दै भयो र लामो समयसम्म चाहिँ पछाडि बस्नुभयो. 70s र 80s बिचमा चाहिँ लामो बस्नुभयो र उहाँ जम्मा 27 जेल बस्नुभयो.
27 जिन्दगीको एउटा लामो समय हो नि 27 भनेको त
है, सायद आधी जिन्दगी गइसक्यो,
आधा जिन्दगी नै हो.
अब धेरै बोल्यौँ हामी, सङ्गीत सुनाउने बेला भएको छ श्रोताहरू. के भन्ने, यस्ता महान व्यक्तित्वको बारेमा बोलेर पनि साध्य हुँदैन, भनेर पनि साध्य हुँदैन, सुनेर पनि साध्य हुँदैन.
हजुर, हामीले कथन गऱ्यौँ भने कथन अपुरै रहन्छ यस्ता महान व्यक्तित्वको बारेमा. र अहिले भने हामीसँग अब गीत सङ्गीतको पालो रहेको छ, गीत सङ्गीत रहेको छ, गीत भनिहालौँ. गीतको बोल छ गल्ती मेरो छैन, इथोस बेनबाट सुन्नुहोला.
सपनीमा मेरो छाउन, प्रिय तिमी अब आउन, सपनीमा मेरो
आँखाहरू फेरेर नबोली बस्न सक्दिन, तिम्रो मौन त यो मनलाई रुच्दैन, के हुन्छ र मलाई एकछिन पुरेर चित्त दुख्छ जब मेरो कुरा बुझ्दैन,
चाहन्छु केवल तिमीलाई माया देऊ अब मलाई, आँखाको नानीमा तिम्रै बसिराख्न देऊ अब
इथोस बैन हजुर
इथोस बैन को निके मीठो यो युवा ढुकढुकी
गलती मेरो छैन
छैन निके मीठो गीत रहेको छ। हामी अभी नेल्सन मण्डेलाको बारेमा निके चर्चा गरिरहेका छौँ। हामीले भन्यौँ नि नेल्सन मण्डेला विश्वका महान व्यक्तित्वहरूमध्ये हामीले धेरैभन्दा धेरै रेस्पेक्ट गर्ने व्यक्ति रहनु भएको छ। अघि बिचमा भन्न इन्ट्रेस्टिङ कुराहरू कतिपय हामीले छुटाउन पनि सक्यौँ अथवा भन्न भने पनि होला, सायद तपाईँले उहाँको निधन भएपछि विश्वभर भन्नु आएका समाचारहरूलाई हेरेर पनि पढ्नुभयो होला, जान्नुभयो होला, उहाँको बारेमा थप जानकारी लिनुभयो होला। हामी सबै त भन्न साध्य छैनौँ। 2008 उहाँको पार्टीलाई अमेरिकाले होइन
आतंकवादीको सूचीमा राखिचढेको थियो, रेड लिस्टमा पनि राखिचढेको थियो,
आतंकारी भनेर सूचना सूचित गरेर 2008 आज अमेरिकाका लागि उहाँ निकै प्रेरणादायी व्यक्तिको रूपमा चिन्नुहुन्छ। ओबामाले त दुई पटक भइसक्यो भिजिट गरेको होइन,
शताब्दीकै एकदमै प्रभावशाली एकदमै शान्तिवादी व्यक्ति भनेर चाहिँ भनिराखेको अवस्था छ होइन।
अब रङ्गभेद विरुद्ध संसारमै सबैभन्दा प्रभावशाली नेता नेल्सन मण्डेलाको भर्खर 95 निधन भएको हो। आफ्नो प्रिय पिता मडिबाको निधन भएको खबरले दक्षिण अफ्रिकाले शोक सन्तप्त बनेका छन्। मण्डेलालाई दक्षिण अफ्रिकामा प्रेमपूर्वक मडिबा भनेर सम्बोधन गरिन्छ। गोरा जातिको सांस्कृतिक शासनबाट बहुजातीय शासन प्रणालीमा दक्षिण अफ्रिकालाई लैजान भूमिका खेलेका मण्डेला संसारका प्रसिद्ध व्यक्ति नेताहरूमध्ये एक हुन्। सन् 1990 राष्ट्रपतिबाट मुक्त भएपछि पनि मण्डेला विश्वकै विश्वमै दक्षिण अफ्रिका र यहाँको स्वतन्त्रता आन्दोलनको संवाहक पनि रहे। लामो जेल जीवनको कारण खस्किएको स्वास्थ्य अवस्था झनै खस्किए पनि मण्डेला कङ्गो प्रजातान्त्रिक गणतन्त्र, बुरुन्डी र अफ्रिकाको थुप्रै राष्ट्रमा शान्ति स्थापनाका लागि क्रियाशील रहेका थिए। दुई वर्षमा धेरै पटक उनलाई उपचारका लागि अस्पताल भर्ती गरिएको थियो। गएको दुई वर्षमा 80 रोबेन टापुमा जेल जीवन व्यतीत गर्ने क्रममा मण्डेलालाई टिबी लागेपछि उनको फोक्सो संक्रमित हुन थालेको थियो। सन् 1918 दक्षिण अफ्रिकाको एउटा सानो पूर्वी गाउँमा आदिवासी परिवारमा जन्मिएका मण्डेलाको बाल्यकालीन नाम रोली लाहा मण्डेला थियो। स्कुलमा शिक्षकले उनलाई नेल्सन भनेर बोलाउने गर्थे किनभने उहाँलाई चाहिँ चर्चमा नेल्सन भनेर नाम राखिएको थियो। 1941 परम्परागत विवाह गर्न नचाहेर जोहान्सबर्ग भाग्दा उनी 23 मात्र थिए।
25 उमेरमा उनले गोराहरूले मात्र पढ्ने विश्वविद्यालयमा कानून पढ्न सुरु गरेका थिए। त्यही विश्वविद्यालयमा पढ्ने क्रममा उनले रङ्गभेद र अन्य विभेदबारे बढी जान्ने मौका पाए। दक्षिण अफ्रिकाको स्वतन्त्र र प्रजातान्त्रिक धारसँग उनी नजिकिए। त्यही बेला उनी अफ्रिकी राष्ट्रिय काँग्रेसको सदस्य भएर यो पार्टीको विद्यार्थी मोर्चा स्थापना गर्न मदत गरे। सन् 1944 उनले बिहे गरे। 14 टिकेको यो बिहेबाट मण्डेलाका 4 सन्तान भए। सन् 1952 उनी वकिल भएर जोहानिसबर्गमा प्र्याक्टिस गर्न थाले। उनीसँगै वकलत प्र्याक्टिस गर्ने ओलिभर ट्याङ्गोसँग मिलेर उनी रङ्गभेद विरोधी आन्दोलनमा सक्रिय हुन थाले। सन् 1956 अन्य 155 अधिकारकर्मीसँगै मण्डेलालाई देशद्रोहको आरोप लाग्यो, तर चार वर्षपछि उनलाई सफाई दियो। सन् 1958 मण्डेलाले विनी माडिकेजेलासँग दोस्रो विवाह गरे, जसले पछि उनी जेलमा रहँदा उनको रिहाई अभियानमा सक्रिय भूमिका खेलिन्। सन् 1960 अफ्रिकी राष्ट्रिय काँग्रेससँगै मण्डेला पनि भूमिगत भए। सन् 1960 रङ्गभेद विरुद्ध आन्दोलनले उचाइ लियो जब 69 काला प्रहरीको नरसंहारको शिकार बने। यही घटनाले उस बेला अफ्रिकी राष्ट्रिय काँग्रेसको उपाध्यक्ष रहेका मण्डेलालाई शान्तिपूर्ण आन्दोलनबाट अर्थतन्त्र तहस नहस पार्ने अभियानमा सामेल गरायो। उनलाई समातियो, जेलबाट बोल्दै मण्डेलाले प्रजातन्त्र, स्वतन्त्रता र समानताको आवाज बुलन्द पारे। मैले प्रजातान्त्रिक र खुला समाज चाहेको छु जहाँ सबै जनताले मेलमिराप र समान अवसरका साथ बस्न मौका पाउन्, जेलबाटै मण्डेलाले भने। यही अवस्थामा म बाँच्न चाहन्छु र हासिल गर्न चाहन्छु, तर आवश्यक पर्यो भने यसका लागि म मर्न पनि तयार छु। सन् 1964 उनलाई आजीवन कारावासको सजाय सुनाइयो। 1968 र 1969 बाह्र महिना बीच उनकी आमाको निधन भयो र उनका जेठा छोरा कार दुर्घटनामा मारिए, तर उनलाई अन्तिम संस्कारमा सामेल हुन दिइएन। 18 वर्षसम्म उनलाई रोबेन टापुकै जेलमा राखियो। सन् 1982 उनलाई मुख्य भूमिको पोल्समुर जेलमा राखियो। मण्डेला र अन्य नेता जेलमा छँदा र अन्य दक्षिण अफ्रिकाली नेता निर्वासनमा छँदा पनि दक्षिण अफ्रिकाका युवा गोरा शासन विरुद्ध लडिरहे। सयौं मारिए, हजारौं घाइते भए। सन् 1980 मण्डेलाका वकलत प्र्याक्टिस गर्दाका साथी ट्याम्बोले निर्वासनमै छँदा रङ्गभेद विरुद्धको आन्दोलन सुरु गरे, जसको एउटै लक्ष्य थियो मण्डेलालाई जेलबाट मुक्त गर्नु।
लन्डनको वेम्बले स्टेडियममा सन् 1988 आयोजित कन्सर्टमा 72,000 मानिस र टिभीमा यो कन्सर्ट प्रत्यक्ष रूपमा हेरिरहेका लाखौँ मानिसहरूले सामूहिक रूपमा नेल्सन मण्डेलालाई मुक्त गर भन्ने गीत गाए। संसारका नेताहरूलाई दक्षिण अफ्रिकामा गोरा जातिको शासन विरुद्ध जारी गरेको नाकाबन्दी कसिलो पार्न कर लाग्यो। संसारभरिबाट दबाव सिर्जना हुन थालेपछि सन् 1990 राष्ट्रपति FWD क्लार्कले अफ्रिकी राष्ट्रिय कङ्ग्रेसमाथिको प्रतिबन्ध फुकुवा गर्दै मण्डेलालाई जेल मुक्त गरे। उनी त्यसपछि निर्वाचन भयो र उनी राष्ट्रपति भए र तत्कालीन राष्ट्रपति क्लार्क उपराष्ट्रपति भए। 1993 उनलाई क्लार्कसँगै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। सन् 1994 दक्षिण अफ्रिकामा पहिलोपल्ट बहुजातीय निर्वाचन भयो र जसले मण्डेलालाई निर्वाचित राष्ट्रपति बनायो। आफ्नो 89 जन्मदिनमा उनले संसारका चर्चित र प्रभावशाली व्यक्तिहरूको समूह इल्डर्स गठन गरे, जसको उद्देश्य थियो संसारका अप्ठ्यारा समस्यासँग युद्ध। सन् 2005 उनका छोरा मकगाथोको एड्सबाट निधन भएपछि उनले सार्वजनिक रूपमै आफ्नो छोरा एड्सबाट मरेको घोषणा गर्दै यसलाई सामान्य रोग जस्तो बनाउन र यसबारे छलफल गर्न दक्षिण अफ्रिकालाई प्रेरित गरे। सन् 2010 विश्वकप फुटबल अफ्रिकामा आयोजना गर्न पनि उनले महत्त्वपूर्ण भूमिका खेले। उनको तस्विर भएको दक्षिण अफ्रिकाको पहिलो ब्याङ्क नोट सन् 2012 जारी गरिएको थियो। एउटा रमाइलो कुरो यहाँनिर मैले पढ्दा के थाहा पाएँ भने नि विकास, सायद ब्रिटिसहरू त्यहाँ रुल गर्दै थिए साउथ अफ्रिकामा, तर लन्डनकै एउटा भन्न निकै विश्व चर्चित वेम्बले स्टुडियो होइन, धेरै महँगो स्टुडियो यो र संसारभर चर्चामा रहेको स्टुडियो, त्यहाँनिर चाहिँ भेला भएर मान्छेले गोराहरूकै विरुद्ध आवाज चाहिँ कसरी उठाउन सक्यो?
त्यहाँ गोराहरूले नै गोराहरूको विरुद्धमा आवाज उठाए होइन त? सायद मलाई के पनि लाग्छ भने सबै गोराहरू एकदमै के भन्ने अमानवीय चरित्रकथा हुँदैनन्। त्यतिखेरको तत्कालीन अवस्थामा गोराहरूको एउटा रणनीति पनि के थियो भने अर्को देशमा गएर चाहिँ कोलोनाइजेसन गर्ने अनि त्यहाँको शासन चाहिँ आफ्नो हातमा लिने उनीहरूको एउटा सरकारी तहका मान्छेहरूको अथवा त्यहाँको सरकारको एउटा के भन्ने उद्देश्य थियो, मिसन थियो। तर साधारण जीवन बिताउने गोराहरूको त सायद चरित्र अरू आम मानिस झैँ नै हुन्छ र तिनीहरूले चाहिँ त्यो विरोध गरेको जस्तो लाग्छ मलाई।
किनभने जस्तै भनौँ स्वतन्त्रता सङ्ग्रामको हामीले हिस्ट्री पढ्यौँ भने होइन अफ्रिकामा पनि त्यसरी नै गोराहरूकै अगुवाईमा सुरु भएको सशस्त्र सङ्ग्रामको अवेरनेस त्यहीँबाट सुरु भएको छ. लन्डनमा आफै गोराहरूले चाहिँ त्यहाँनिर साउथ अफ्रिकामा गोराहरूको यो शासन समाप्त गर्नुपर्छ, अन्त गर्नुपर्छ भनेर आवाज उठाइरहेछन्. इन्डियामा पनि इन्डियन कङ्ग्रेस होइन, अहिले हामी कङ्ग्रेस आई भन्ने गर्छौँ, त्यो कङ्ग्रेस आई पनि गोराहरूले सुरु गरेको पार्टी हो होइन. जस्तो पाकिस्तान मुस्लिम लिग त्यो पनि गोराहरूले सुरु गरेको पार्टी हो. पाकिस्तानको स्वतन्त्र सङ्ग्राममा उसले निकै महत्त्वपूर्ण भूमिका खेल्यो होइन.
एउटा रोचकिलो के देखियो भने उनीहरूले जहाँनिर गएर चाहिँ शासन हातमा लिएर उत्पीडन पनि फैलाए, त्यहीँनिर फेरि स्वतन्त्रताको लागि अर्को पार्टी पनि गठन गरेको देखिन्छ.
त्यो त इन्ट्रेस्टिङ मलाई लाग्छ, सायद जब भन्न सत्ता आफ्नो हातमा लिइसकेपछि उनीहरू बिचमा भने भन्न विविधता
विभाजन
देखिने समस्याले गर्दाखेरि चाहिँ त्यो सत्ता लामो समयसम्म टिक्न नसकेको सायद.
एक थरी चाहिँ सत्तामा रहिरहने अनि अर्को थरी चाहिँ त्यही त्यहीँका मानिसहरूलाई आम मानिसहरूलाई के भन्ने उचालेर चाहिँ उनीहरूकै विरुद्धमा लड्ने पार्टी खोल्ने अवस्था देखियो होइन.
सायद अब त्यस्तो नहोला होइन. कोलोनाइजेसनको अन्तिम बिन्दुको रूपमा हेरिन्थ्यो हङकङलाई 1997 त्यो पनि चाइनाको एउटा अङ्ग भइसकेको छ भने अब कोलोनाइजेसनको त्यो इतिहास बनिसक्यो, फेरि फर्केर नहोला
पनि नदोरियोला. हामी त्यही नै आशा गरौँ. अहिले हामीले भर्खरै मात्र विश्वविख्यात नेता र प्रजातन्त्रवादी नेता श्री नेल्सन मण्डेलाबारे छोटो जानकारी
दियो. हामी युवा संसार टिमको सबैको तर्फबाट, भुटानी समुदायको तर्फबाट उहाँको निधनमा हामी शोक सन्त व्यक्त गर्दछौँ र
श्रद्धाञ्जली अर्पण गर्दै अहिलेको लागि भने हामीसँग फेरि सङ्गीतको पालो रहेको छ, हामीसँग गीतको बोल छ. जति टाढा भए पनि मिनु गैरेको आवाजमा सुन्नुहोला.
श्रोताहरू जति टाढा भए पनि तपाईँलाई हामी कहाँ भेट्छौँ सधैँ आइरहन्छौँ नि हरेक हप्ता आइतबार तपाईँलाई गीत सङ्गीत र विविध जानकारी दिनलाई हामी सधैँ आउने गर्छौँ तपाईँलाई हामीले बिर्सिनु छैनौँ तपाईँ जति टाढा रहे पनि हामी बिर्सिनु छैनौँ हामी जति टाढा रहे पनि श्रोताहरू हामीलाई नबिर्सिनु होला रेडियो एडलेड 101.5 को यो तरङ्गमा हामी तपाईँलाई विविध जानकारी दिएर आउनेछौँ अब एउटा सानो सूचना मलाई प्राप्त भएको छ यहाँनिर युवा संसारको लागि यो छ फिल्म प्रदर्शनी भनेर मलाई यहाँ जानकारी आएको छ 11 डिसेम्बर बुधबारको दिन बेलुका 6 बजे मर्करी सिनेमामा यो रहेको छ 13 मर्फेट स्ट्रिट एडलेड चाहिँ टिकट्सहरू पाउने ठाउँ रहेको छ सञ्जय भनेर लेख्नु भएको छ सञ्जय उहाँको फोन नम्बर छ 0452231478 एकपटक फेरि भन्छु सञ्जय 0452231478 र पवन अधिकारी अर्को सल्सबरीमा 0431471943 उहाँको नम्बर फेरि एकपटक 0431471943 त्यसपछि दिपेन्द्र गुरुङ बाट पनि तपाईँले टिकट पाउन सक्नुहुनेछ 0415137430 0415137430 र हस्टल भन्ने नयाँ अनुभव भन्न तपाईँलाई सायद स्कुल जीवनमा हामीले त धेरै अनुभव गरेनौँ होस्टल जीवनको र पनि होस्टल जीवन कस्तो हुँदो रहेछ भन्ने कुरो तपाईँलाई अनुभव गर्नको लागि पर्दामा हेरेर भए पनि अनुरोध गर्नुहोला भन्ने सूचना हामीलाई प्राप्त भएको छ यसपछि हामी विकास के गर्दैछौँ
हामीसँग हलिडे डेस्टिनेसनको लागि भनेर मुरे रिभर मुरे ब्रिज रिभर क्रुज भनेर यहाँनिर एउटा ट्राभलको बारेमा जानकारी रहेको छ हामी
ट्राई गर्दैछौँ
हजुर
छुट्टी भएको छ तपाईँको घुम्न जाने एउटा
घुम्न जाने पक्कै पनि प्लान रहेको हुनसक्छ
कहाँ जाने भन्ने कुरो अनुभव भएन तयारी छैन थाहा छैन
त्यसो हो भने म त अब सायद यो जानकारी लिएर आएपछि पक्कै पनि म यो डेस्टिनेसनलाई पक्कै पनि छुटाउँदिनँ होला
निकै इन्ट्रेस्टिङ श्रोताहरू सायद त्यति धेरै कोही पनि जानुभएको छैन होला लग्जरी ट्राभल भनिन्छ यसलाई चाहिँ लग्जरीको लागि तपाईँ कतिको इन्भेस्ट गर्न चाहनुहुन्छ
हजुर 100-150-200 पक्कै पनि त्यत्रो धेरै नपर्ला अलिकति धेरै मात्रै
ओके यहाँनिर हामीले धेरै त छैन यहाँनिर लग्जरी ट्राभल अन्त दुई दिन दुई रात तिन रात चार रात पाँच रात सात रातको विभिन्न प्याकेजहरू छ होइन विकाससँग तिन रातको प्याकेज छ तिन रातको लागि रेटहरू कस्तो कस्तो छ
तिन रातको लागि रेटहरू भनेको चाहिँ हाम्रो कुन त्यो जस्तै सिपमा हामी जाने हो मुरे रिभरमा गएर चाहिँ हामी एडिलेडबाटै उनीहरूले पिकअप गर्छन् हामीले त्यो निदो गरिसके पछाडि एडिलेडबाटै एक ठाउँबाट हामीलाई पिकअप गरेर त्यहाँनिर मुरे रिभरमा लगिन्छ र मुरे रिभरबाट चाहिँ सिपमा चढेर हामी खोलै खोला घुम्दै 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 वनपाखा खोलाको ओल्लो छेउ पल्लो छेउ हेर्दै माछा मार्दै र हामी डिनर गर्दै लन्च गर्दै त्यहाँनिर जाने गर्छौँ र त्यसको लागि इनसाइड क्याबिन भित्रीको क्याबिनमा सिपको भित्री क्याबिनमा बस्ने हो भने दुई प्रकारको के भन्ने फेयरहरू छ यहाँनिर एउटा चाहिँ ट्विन सेयर भनेको छ एउटा रुम चाहिँ दुईजना व्यक्तिले सेयर गरेर बस्ने हो भने तिन दिनको लागि तिन रातको लागि चाहिँ $899 भनेको लगभग $900 रहेको छ
त्यो चाहिँ चार दिनको प्याकेज रहेछ विकास
30 डिसेम्बरदेखि 3 जनवरी
चार दिनको रहेछ हो त्यो चाहिँ पर पर्सन
अनि त्यस पछाडि सोल अकुपेन्सी भनेको चाहिँ एकैजनाले मात्रै प्रयोग गर्ने हो भने $1,124 रहेछ त्यसै गरेर आउटसाइड क्याबिनमा बस्ने हो र ट्विन सेयर गर्ने हो भने $1,199 सोल अकुपेन्सी एकैले प्रयोग गर्ने हो भने $1,499 र ट्रिपल सेयर गर्ने हो भने $999
भनेपछि निकै छ त हो मान्छे भन्न धेरै पैसा हुन सक्नेले मात्रै जान सक्ने स्थिति भएर कि त होइन ट्राभलमा एकदम राम्रो इन्ट्रेस्टिङ नयाँ अनुभव लिन चाहनेहरूले हेरको लागि होइन त त्यति धेरै होइन कि फेरि होइन अनुभव लिन चाहनेहरूको लागि अब यो चाहिँ भर पर्छ तपाईँलाई पैसाको माया लाग्छ कि ट्राभलको माया लाग्छ
एकचोटि अनुभव गरौँ गरौँ लाग्छ कि होइन किनभने पैसा त सधैँभरि हामीले इन्भेस्ट गरिरहन्छौँ स्पेन्ड गरिरहन्छौँ एकचोटि अनुभव लिने हो भने त्यो जिन्दगीभरको लागि सम्झना भनेर रहन
सक्छ त्यसपछि अरू कस्तो कस्तो रेटहरू छ
अनि त्यस पछाडि हामीसँग हामीले चार दिनको लागि अघि गऱ्यौँ है अब
स्टेट रुमको रेट कस्तो छ
स्टेट रुमको रेट चाहिँ हाम्रो स्टेट रुम भन्नाले चाहिँ कस्तो भन्नुभयो यिनीहरू
चाहिँ स्टेट रुम त्यहाँ चाहिँ तिन खालको केबिन पाइन्छ स्टेट रुम चाहिँ निकै भिआइपीको जस्तो होइन धेरै भन्न फेसिलिटिजहरू अलिक बढी राम्रो सुत्ने
व्यवस्था स्टेट रुमको फियर चाहिँ कस्तो देखेको छ भने यहाँनिर 1 जनवरीदेखि 28 फेब्रुअरी बिचमा चाहिँ त्यो समयमा चाहिँ आफूले यो रोज्ने हो भने ट्विन सेयर भनेर सेयरिङ गरेर बस्ने हो भने $1499 $1500 नै भन्यौँ र एक्लैले रुम अकुपाई गर्ने हो भने $1874 $1874 छ र ट्रिपल सेयर भनेको तिनजना भएर बस्ने हो भने $1179 यो अलिकति सस्तो देखिन्छ तर यसमा चाहिँ धेरै सुविधाहरू पनि उपभोग गर्न पाइन्छ
त्यसअनुसार यतातिर मेरो हातमा चाहिँ 3 दिने प्याकेज छ 3 दिने प्याकेज छ 3 दिने प्याकेज हेर्दाखेरि चाहिँ एक ट्विन सेयरमा 666 16 पेन्सीमा 843 आउटसाइड केबिनमा हेर्ने भने ट्विन सेयरमा 889 16 मेन्सीमा 1124 ट्रिपल सेयरमा 719 त्यसपछि स्टेट रुम हेर्ने भने ट्विन सेयरमा 1124 16 मेन्सीमा 1406 ट्रिपल सेयरमा 899 यो चाहिँ एकजना व्यक्ति बराबर प्राइस र तपाईँले 4 दिनसम्म खान पर्दैन तपाईँको लागि खाने बस्ने व्यवस्था सबै हुन्छ मनोरञ्जनको व्यवस्था हुन्छ पार्टी डिनरको व्यवस्था हुन्छ त्यसपछि ट्रेकिङको व्यवस्था हुन्छ त्यसपछि तपाईँले अरू ठाउँमा भिजिट गर्न पाउनुहुन्छ धेरै ठाउँमा घुमफिर एक्सकर्सन त्यहाँदेखि होइन धेरै व्यवस्था अरू अरू फेसिलिटिजहरू पनि त्यहीँभित्र पाउनुहुन्छ तपाईँले 4 दिनसम्म चार रात अथवा 3 रात अथवा 5 रात 7 रात जतिको गर्न सक्नुहुन्छ तपाईँले त्यो गर्नुहुन्छ र तपाईँ फर्केर तपाईँलाई ल्याइ एडलेडमै ल्याएर छोडिदिन्छ तपाईँलाई यो अनुभव तपाईँले एकपल्ट जिन्दगी गर्नुभयो भने फेरि जाउँछौँ जस्तो लाग्छ होला सायद श्रोताहरू जाने बेला भइसक्यो हतार हतार विकासले समय सिक्यो समय सिद्धि भनिरहेको छ यहाँनिर बाहिर साथीहरू भोइस अफ साइन्सका साथीहरू उभिएर बसिरहनु भएको छ जस्तो लाग्दैछ मलाई म पछाडि देख्न खोज्दैछु
हजुर अब हामीलाई तपाईँहरूसँग बस्नु रहर भई भए पनि समयले हामीलाई दैलोबाट म देखिरहेको छु टाटा गरिरहेको छ र बाहिरबाट आउने साथीहरूलाई हामी वेलकम गर्न चाहन्छौँ त्योभन्दा अगाडि तपाईँहरूलाई एउटा मिठो गीत इन्दिरा गुरुङको सुमधुर स्वरमा सजिएको एकोरो हेरिरहेछ च्याङबाले एउटा लोक भाकामा सजिएको तर रिमिक्स गीत तपाईँहरूलाई सुनाउन गइरहेछ सुन्नुहोला